नमस्कार, मानव अधिकार शिक्षा रेडियो कार्यक्रममा यहाँहरूलाई स्वागत गर्छौ। म निशा खुशी
र म नेत्र अधिकारी।
कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक प्रदेश एक कार्यालय विराटनगर र बीएफएम 91.2 ले तयार पारेको हो।
तपाईँ मानव अधिकार शिक्षा रेडियो कार्यक्रम हरेक साता यसै समयमा बीएफएम 91.2 र रेडियो सुनाखरी 102.6 मेगाहर्ज रतुवामाई मोरङबाट सुन्न सक्नुहुनेछ।
यो कार्यक्रमलाई यहाँले www.insec.org.np र www.inseconline.org मा चाहेको बेलामा सुन्न सक्नुहुनेछ। आजको कार्यक्रम हामीले अपाङ्गता भएका व्यक्तिहरूका समस्या र संविधान प्रदत्त सामाजिक न्यायको हक र सामाजिक सुरक्षाको हक विषयमा रहेर तयार पारेका छौँ।
कार्यक्रम अवधिभर हामीलाई सुनेर साथ दिनुहोला र सुनिसकेपछि रचनात्मक सुझाव, सल्लाह र प्रतिक्रिया पठाएर सहयोग गर्नुहोला।
कार्यक्रमलाई अगाडि बढाउँ हाम्रो नियमित प्रस्तुति मानव अधिकार समाचारबाट।
मानवाधिकारको संरक्षणका लागि हरेक निकायमा संयन्त्र हुनुपर्नेमा एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन्। राष्ट्रिय मानवाधिकार आयोग प्रदेश एक कार्यालयले पुस 23 गते पाँच थरको फिदिममा आयोजना गरेको व्यवसाय र मानवाधिकार सम्बन्धी पत्रकार र मानवाधिकार रक्षकहरूसँगको छलफल कार्यक्रममा सहभागीहरूले हरेक निकायमा संयन्त्र हुनुपर्नेमा जोड दिएका हुन्। राष्ट्रिय मानवाधिकार आयोग केन्द्रीय कार्यालयका वकालत तथा प्रबन्ध महाशाखा प्रमुख दिपेन्द्र बहादुर सिंहले मानवाधिकारको संरक्षणका लागि व्यवसायीहरूले संयन्त्रको विकास गर्नु बताउनु भयो। राष्ट्रिय मानवाधिकार आयोग प्रदेश एक कार्यालय प्रमुख नितु गर्तौलाले निजी क्षेत्रले व्यवसाय तथा विकास निर्माणका कार्यमा राज्यको तर्फबाट मानवाधिकारको दृष्टिकोणले अनुगमन नभएको बताउनु भयो। जिल्लावार इकाइका सचिव टिका तिमल सिन्हाले स्थानीय तहहरूले मानवाधिकारको संरक्षणका लागि व्यवसाय मात्र नभएर हरेक क्षेत्रमा छुट्टा छुट्टै संयन्त्रको विकास गरी कार्यान्वयन गर्नुपर्ने बताउनु भयो। पूर्वाञ्चल मानवाधिकार रक्षक परिषदका सदस्य लेखनाथ खतिवडाले बजार आसपासमा भएका होटल कल कारखाना उद्योगका साथै निर्माण व्यवसायीहरूले बालबालिकाहरूको प्रयोग गरेकाले अनुगमन गरी उद्धार गर्नुपर्ने बताउनु भयो। नेपाल पत्रकार महासङ्घ पाँच थर शाखा उपाध्यक्ष सरला रेग्मीले कार्यालय स्थलमा हुने यौनजन्मे हिंसा र उचित पारिश्रमिक नपाउने समस्याले गर्दा महिलाहरू असुरक्षित हुने गरेको बताउनु भयो। महिला मानवाधिकार कर्मी सरस्वती रिजालले महिला भएकै कारण महिलाहरूलाई रोजगारीमा कम अवसर हुने र पाएको खण्डमा पनि सुरक्षाको खतरा रहेको बताउनु भयो।
मानव अधिकारको प्रचार प्रसारले जनता आफ्नो अधिकारप्रति सचेत र जागरूक भएका छन्। इन्सेकले जनताको अधिकारबारे सुसूचित गर्ने कामलाई आफ्नो कर्तव्य ठानी मानव अधिकार सम्बन्धी कार्यक्रम उत्पादन गरी प्रसारण गर्दै आएको छ। स्थानीय र प्रादेशिक स्तरका मानव अधिकारका सवाललाई उठाउन र नागरिकलाई थप सुसूचित गर्नका लागि मानव अधिकार शिक्षा रेडियो कार्यक्रमको स्थानीय प्रसारण आवश्यक ठानिएको हो। नेपालको संविधान 2072 सामाजिक न्यायको हक र सामाजिक सुरक्षाको हकलाई मौलिक हकका रूपमा व्यवस्था गरेको छ। संविधानको धारा 43 सामाजिक सुरक्षाको हक सम्बन्धी व्यवस्था छ। आर्थिक रूपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका, असहाय एकल महिला, अपाङ्गता भएका व्यक्ति, बालबालिका, आफ्नो हेरविचार आफै गर्न नसक्ने तथा लोपोन्मुख जातिका नागरिकलाई कानून बमोजिम सामाजिक सुरक्षाको हकको व्यवस्था वर्तमान संविधानमा गरिएको छ। संविधानले अपाङ्गता भएका व्यक्तिहरूलाई सामाजिक सुरक्षाको हकको व्यवस्था गरे पनि व्यवहारिक रूपमा कार्यान्वयन भने अझै आशातीत रूपमा हुन सकेको छैन। यसै सन्दर्भलाई लिएर आजको कार्यक्रममा हामीले अपाङ्गता भएका व्यक्तिहरूका समस्या तथा उनीहरूका विचारलाई समेट्ने प्रयासमा राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश एक अध्यक्ष पार्वता श्रेष्ठसँग गरिएको कुराकानीलाई अब प्रस्तुत गर्दैछौ।
योजना निर्माणको प्रक्रियामा चाहिँ अपाङ्गता भएका व्यक्तिहरूलाई समावेश गर्ने प्रक्रिया अथवा सहभागिता गराउने प्रक्रिया कस्तो पाउनु भएको छ?
बन्ने ठाउँमा हामीले अब सङ्घीय सङ्घदेखि प्रदेश हुँदै स्थानीय तहसम्म पनि हाम्रो अपाङ्गता भएको व्यक्तिहरूले चाहिँ त्यस समितिभित्र बस्न पाउने र बस्ने भन्ने कुराहरू पनि स्पष्ट ऐनमा लेखिएको छ। तर पनि त्यो ऐनअनुसार चाहिँ कहीँ पनि कार्यान्वयन नभइराखेको छ र कहाँ जहाँ दबाब दिएर अलिकति हामीले यो हाम्रो अधिकार हो, यो पाउनुपर्छ, यो ऐनले बोलेको कुरा छ भन्ने कुराहरू हामीले राख्न सक्ने ठाउँमा कुनै कुनै ठाउँमा छ, प्राय ठाउँमा छ, तर अझ पनि धेरै ठाउँमा यो काम हुन बाँकी नै छ र पुग्न पनि जरुरी छ। त्यसकारण हामीले चाहिँ अब के अनुरोध गर्छौँ भने सबै सबै ठाउँमा चाहिँ बन्ने समितिहरूदेखि लिएर काम गर्ने ठाउँमा चाहिँ र त्यो बन्ने ठाउँ जुन हाम्रो संरचनाहरू बन्ने ठाउँदेखि लिएर सबै ठाउँमा हाम्रो अपाङ्गता भएका व्यक्तिहरूको चाहिँ प्रतिनिधित्व भयो भने अब जसको सवाल उसको प्रतिनिधित्व भयो भने मात्रै आफ्नो कुराहरू त्यहाँ आउँछ भन्ने कुराहरू चाहिँ यथार्थ जताततै देखिरहेको छ र त्यो काममा चाहिँ हामीलाई समावेश नगरेको कारणले सबै कामहरू चाहिँ सोचे जस्तो अपाङ्गता मैत्रीपूर्ण तरिकाको चाहिँ नभएको पाइराखेको छौँ।
अपाङ्गता भएका व्यक्तिहरूको सामाजिकीकरण र सशक्तिकरणमा के कस्तो कहाँ कहाँ कस्तो अवरोध हुने गरेको पाउनु भएको छ?
अब त्यो पनि धेरै छ। अब समाजमा एउटा अपाङ्गता भएको व्यक्तिले समाज त कुरै छोडौँ, घरबाट पनि एउटा सम्मानित जीवन पाइराख्नु भएको छैन। घरबाटै नभएपछि समाजमा त्यहाँ अपाङ्गता भएको व्यक्तिहरूलाई चाहिँ सहभागी गराउने, उहाँहरू पनि एउटा यो देशको नागरिक हो भन्ने यस्ता कुराहरू धेरै नै पछि थियो। तर अहिले हामी सङ्गठित भएर चाहिँ ठाउँ ठाउँमा कुराहरू उठाउँदै जाँदा, गर्दै जाँदा, भन्दै जाँदा र हामीले पनि एउटा एउटा कार्यहरू गरेर हामी पनि यो यस्तो गर्न सक्छौँ भन्ने एउटा उदाहरणीय कामहरू गरेको देखेर कहीँ कहीँ त अब त्यो हुन पनि सकेको छ। एउटा सशक्तिकरणको पाटोमा हेर्ने हो भने पनि अब त्यो एउटा नसक्ने अपाङ्गतालाई जोडेर, कमजोरीलाई जोडेर, अब बिरामी, कमजोरी, अशक्त भन्ने तरिकाले हेरेर चाहिँ हामीलाई अलिक पछाडि पारिएकोले गर्दाखेरि चाहे जस्तो र सोचे जस्तो गरी अघि बढ्न सकिराखेको चाहिँ छैन, त्यो गर्न पाएको छैन। तर पनि केही ठाउँमा चाहिँ केही अहिले परिवर्तन चाहिँ भएको छ, तर अझ गर्न बाँकी नै छ।
अपाङ्गता भएका व्यक्तिहरू राज्यबाट प्राप्त हुने सुविधाबाट कसरी वञ्चित हुनुभएको छ?
अब राज्यले दिने सेवा सुविधाहरूमा पनि अब धेरै वञ्चित नै हुनुहुन्छ, अझ पनि सुनवाई हुँदैन। अब कार्यक्रमहरू गर्न पर्यो, के गर्न पर्यो, कहाँ जान पर्यो, कुनै समितिहरू बन्छ त्यहाँ राख्नै पर्छ भनेको छ भने पनि त्यहाँ राज्यले चाहिँ त्यस ठाउँमा अपाङ्गता भएको व्यक्ति भनेर समेट्न सकिराखेको छैन। नसकेको कारणले हाम्रो आवाजहरू अगाडि आउन सकेको छैन, हाम्रा कुराहरू बोलिएको छैन। अनि हाम्रो हरेक पालिकाहरूमा चाहिँ साथीहरूलाई काम गर्न, स्थानीय तहहरूमा काम गर्नलाई धेरै गाह्रो भएको छ, किनभने अब उहाँहरूले पनि एउटा यो अपाङ्गता भएको व्यक्तिहरूलाई पनि समेटेर ल्याउन पर्छ भन्ने एउटा त्यो सोच बनाएर गर्ने हो भनेदेखि चाहिँ त्यो सफल पनि हुन्थ्यो, सम्भव पनि हुन्थ्यो। त्यो गर्नलाई अझै पनि कोसिस गरी जारी छ, हाम्रो गरिरहेका छौँ र त्यो हामीले चाहिँ अब गर्ने नै छौँ भन्ने पनि आशा लागेको छ। र सबै साथी हाम्रो डिपिओहरू छ, सबै जिल्ला संस्थाहरूमा छन्, प्राय धेरै 43 संस्थाहरू चाहिँ हामीसँग आबद्ध छन्। तर पनि ती संस्थाहरूले पनि अहिले पाइराखेको कुनै पनि सेवा सुविधादेखि लिएर आफूले ऐनले बोलेका कुराहरूलाई पनि लागू गर्न सकिरहेको छैन र त्यो गर्ने वातावरण चाहिँ हामी गरिराखेकै छौँ।
विद्यमान कानुनमा भएका प्रावधानहरूको बारेमा सम्बन्धित सरकारी निकाय तथा अपाङ्गता भएका व्यक्तिहरू कतिको जानकार रहेको पाउनु भएको छ?
अपाङ्गता भएका व्यक्तिहरू जानकार पनि छन्, केही व्यक्तिहरू, सबै त म भन्न सक्दिनँ, केही स्थानीय तहमा चाहिँ हुनुहुन्छ। तर पनि यो स्थानीय तहमा बन्ने अपाङ्गता सम्बन्धी समन्वय समिति हुन्छ, प्रत्येक पालिकामा त्यो उपमेयरको अध्यक्षतामा हुन्छ। त्यसभित्र संस्थाबाट प्रतिनिधि भनेको हुन्छ, मनोनित भनेको हुन्छ, चारजना हाम्रो अपाङ्गता भएको व्यक्तिलाई समेटेर बनाउन पर्ने। तर त्यो चाहिँ हाम्रो साथीहरूले प्राप्त गर्न सक्नु भएको छैन। अहिले पनि धेरै पालिकाहरू, अब पहाडी जिल्लामा त झन् सम्भवै छैन, गाह्रै छ, सदरमुकाममा मात्रै हो नत्र छैन। अब हामीले तराई एरियामा चाहिँ लगभग एडभोकेसी गरेर गरिराखेको पनि छौँ, भनिरहेको पनि छौँ। तर पनि त्यो एउटा परिचय पत्र चाहिँ बाँड्नपर्छ, दिनपर्छ अपाङ्गता भएको व्यक्तिलाई भन्ने उहाँहरूलाई कन्सेप्ट भएकोले एकजनासम्म ल्याएर राखिदिने अनि त्यसलाई परिचय पत्र उहाँहरूकै ढङ्गले बाँडिराख्ने, त्यो एउटा परिचय पत्र समिति मात्रै बनाएको छ, परिचय पत्र वितरण समिति। नत्र भने अरू यो ऐन कानुनले बोलेअनुसारले हाम्रो साथीहरूले हामीले भनौँ न अधिकार प्राप्त गर्न गाह्रै भएको छ। र ती पालिकाहरूमा पनि यस्ता ऐनमा भएका कुरालाई चाहिँ टेकेर हाम्रो त्यहाँका डिपिओको साथीहरूलाई चाहिँ परिचालन गर्ने हो भने हाम्रो अधिकारका कुराहरू अवश्य पनि समेटिन्छन् र त्यो समिति बन्ने हो भने त्यो भित्र मिटिङमा उठेका कुराहरूमा आफ्नो पनि कुराहरू आउँछ र अलिकति समेटेर अघि बढेर हामीले पनि अब योग्यता क्षमता अनुसारको रोजगार अथवा स्वरोजगार बन्न सक्थे अथवा केही गरेर उहाँहरू आत्मनिर्भर बन्न सक्थे तर त्यो कुनै पनि हुन नसकेको कारणले समस्या छ र हामी पहल पनि गरिराखेका छौँ।
हरेक व्यक्ति सशक्त हुन अथवा सशक्तिकरणका लागि शिक्षाको आवश्यकता पर्छ। हाम्रो मुलुकको सन्दर्भमा चाहिँ अपाङ्गता भएका व्यक्तिहरूको शिक्षामा पहुँच कस्तो पाउनुहुन्छ?
अपाङ्गता भएका व्यक्तिहरूको शिक्षामा पनि अब कतिपय ठाउँमा एडमिसनै गर्न दिँदैनन्। विद्यालयहरूमा अब हामीले गएर एडभोकेसी गरिराख्नै परिरहेको छ, उहाँहरूलाई चाहिँ त्यो शिक्षा लिनको लागि चाहिँ वञ्चित गरेकै छ। उहाँहरू आयो भने क्लासमा बसिदियो भने अरू विद्यार्थीले हेर्छन् हाँस्छन्, अब उनीहरूलाई मात्रै हेर्ने अथवा त्यो डेस्कमा बेन्चमा भनौँ न अरू अपाङ्गता नभएका व्यक्तिहरू आएर नपढिदिने त्यस्तो कारणले गर्दाखेरि यहाँ अप्ठ्यारो पऱ्यो, तपाईँको बच्चा लानुहोस् पढाउन सक्दैनौँ, यी विविध कुराहरू आइरहेको धेरै नै पाइन्छ। तर पनि अब त्यो त हाम्रो होइन, अहिले समावेशी शिक्षाको लागि हामीले यत्रो पहल गरेर अहिले समावेशी शिक्षा लागू गरिसकेको छ, पाठ्यक्रमहरू पनि चेन्ज भएर आइसकेको छ, तर पनि विद्यालयहरूले त्यो एउटा लागू गर्न सकेको छैन। एउटा पाइरहेको छ खाइपाइआएको छात्रवृत्तिलाई पनि उहाँहरूले निरन्तर रूपमा दिइरहनलाई हिचकिचाइराख्नु भएको छ, त्यसकारण शिक्षाबाट पनि धेरै नै वञ्चित हुनुहुन्छ।
श्रोता मित्र, तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ मानव अधिकार शिक्षा रेडियो कार्यक्रमलाई। यो कार्यक्रम हरेक हप्ताको यसै समयमा यहाँले बिएफएम 91.2 सुन्न सक्नुहुनेछ।
कार्यक्रममा पालो भएको छ जनमतको। आजको जनमतमा हामीले प्रदेश र स्थानीय तहको योजना तर्जुमामा अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता कत्तिको हुने गरेको छ भनी सोधेका छौँ। अब सुनौ उहाँहरूको जवाब उहाँहरूकै आवाजमा।
म रामबहादुर कार्की, मेरो घर केराबारी 9 मोरङ। प्रदेश सरकारले चाहिँ हाम्रो सवाल अलि राम्रो ढङ्गले बुझेको र त्यो सवालमा चाहिँ प्रदेश सरकारले राष्ट्रिय अपाङ्ग महासङ्घसँग र अपाङ्गता क्षेत्रमा कार्यरत अलि अग्रजहरूसँग उहाँहरूले चाहिँ त्यो परामर्श गर्ने गरेको त्यो ढङ्गले उहाँहरूले सहभागिता गराउनु भएको छ। तर अब यो हुनुपर्ने चाहिँ स्थानीय तहमा अझै बढी हो, तर स्थानीय तहमा सबै ठाउँमा त्यस्तो अहिले हामीले बुझेसम्म यो एक नम्बर प्रदेशको कुरा गर्दाखेरि एकदमै विरलै मात्रामा जहाँ अपाङ्गता भएको व्यक्तिहरूले खोलेका संस्थाहरूको सक्रियता अलिक बढी छ त्यो ठाउँमा उहाँहरूले सहभागिता गराउनु भएको छ। नभए धेरै जसो अधिकांश मलाई लाग्छ 90%भन्दा बढी स्थानीय तहले सहभागिता गराउने गरेको छैन अहिले।
म बिमा खतिवडा। 7 स्टेप जसले बुझेको अलिकति अपाङ्गता भएको व्यक्तिहरू हुनुहुन्छ, खोजेर कोही जानुभयो भनेदेखि त्यो वडा स्तरदेखि स्टेपहरू बुझेर जानेहरूको लागि केही छ, तर अपाङ्गता भएको व्यक्तिहरूलाई त्यहाँनिर सहभागी गराउनु पर्छ भनेर कसै कसैले यस्तो छ है, तपाईँहरूको केही छ योजना छ भने ल्याउनुहोस् भन्नुहुन्छ। होइन भने समग्र स्थानीय तहहरूमा हालिदेऊ न अपाङ्गताको पनि एउटा दुइटा कार्यक्रम भन्ने तरिकाले मात्रै, तर अपाङ्गता भएको व्यक्तिहरूको अर्थपूर्ण सहभागिता अझैसम्म पनि न्यून नै छ।
सदिशा खड्का, उदयपुर। पहिलेको भन्दा अहिले अलिकति केही अलिकति बढेको जस्तो देखिन्छ, तर पनि अपाङ्गता भएको व्यक्तिहरूको पहुँचयुक्त संरचनाहरू नहुँदाखेरि त्यहाँ गए पनि गएको जस्तो सहभागी चाहिँ भए जस्तो नहुने, जस्तै माथि जानु पर्यो भनेदेखि पनि त्यो भौतिक संरचनाले गर्दाखेरि अलिकति असहज अप्ठ्यारो भएकोले चाहिँ बोलाए तापनि त्यहाँ गए पनि तर उहाँले चाहिँ प्रोग्रामसम्म पनि जान नसक्ने अवस्था भएकोले उहाँको सहभागिता चाहिँ अलिक कमै भएको देखिन्छ।
म विमल बस्नेत। सामान्यतया अब प्रदेश सरकारसँग चाहिँ थोरै राष्ट्रिय अपाङ्ग महासङ्घले अलिक धेरै समन्वय गरेको हुँदाखेरि कार्यक्रमहरूको विषयमा सामान्य छलफल हुन्छ, तर अब हामीले नै भनौँ न अपाङ्गता भएको व्यक्तिहरूले नै भनेको कार्यक्रमहरू त्यो भावना अनुसारको कार्यक्रमहरू चाहिँ फाइनल हुँदाखेरि चाहिँ कता कता नभएको कुराहरू चाहिँ रहन्छ।
यहाँलाई आजको कार्यक्रम कस्तो लाग्यो? मानव अधिकार शिक्षा कार्यक्रमका बारेमा राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर हामीलाई सहयोग गर्न हुन पनि हामी अनुरोध गर्दछौँ। हामीलाई पत्रचार गर्ने ठेगाना रहेको छ मानव अधिकार शिक्षा रेडियो कार्यक्रम, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, प्रदेश एक कार्यालय, विराटनगर।
साथै हामीलाई viratnagar@insec.org.np मा पत्र पठाउन र facebook.com/insecradio मा कमेन्ट लेख्न सक्नुहुनेछ।
मानव अधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय पूरा भएको छ। आजको कार्यक्रमबाट साथी नेत्रसँगै म निशा खुशीलाई बिदा दिनुहोस्।
नमस्कार।